नमस्ते सन्ध्याकालीन अभिवादन श्रोताहरू, सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात 37 बजे भोइस अफ साङ्ग्रिलाका प्यारा श्रोता माझ रेडियो एडिलेड 101.5 MHz एफएम मेगाहर्ज अन्तर्गत नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति भोइस अफ साङ्ग्रिलामा विविध रोचक मनोरञ्जनात्मक एवं मिठा मिठा गीत संगीत रमाइला प्रस्तुतिका कुशेलीहरू लिएर नववर्ष 2070 दोस्रो कार्यक्रम यानि कि 177 श्रृंखलामा यहाँहरूकै रेगुलर होस्ट यानि कि नियमित प्रस्तुता म खगेन्द्र यहाँहरू समक्ष सन्ध्याकालीन समयमा बसी ब्यालो और भलाकुसारी गर्न तपाईँको रेडियो सेटमा उपस्थित भइसकेको छु। अबको ठिक एक घण्टा अर्थात 37 बजेसम्म तपाईँको साथ रहनेछु र तपाईँ पनि पक्कै मलाई साथ दिनुहुनेछ भन्ने पूर्ण आशामा छु। र श्रोता साथी, यो त भयो छोटो जानकारी पछि। र श्रोता साथी, आज स्टुडियोमा म स्टुडियोमा आज एक्लै छु। साथी सञ्जयजी आज म आउँदिनँ भनेर उहाँले मलाई बिहानै आज बिहानै टेलिफोन गरेर चाहिँ खबिन तपाईँ स्टुडियोमा जाने भनेर चाहिँ उहाँले मलाई पूर्व जानकारी गराएको हुँदा म आज स्टुडियोमा एक्लै छु। श्रोताहरू, यो साङ्गेला भोइस अफ साङ्गेलाको बसाईमा आज म पहिलोचोटि कार्यक्रम म एक्लै छु। कृपया मेरो कार्यक्रम कस्तो रहनेछ पक्कै पनि म यो जाडो मौसममा यहाँहरूलाई मिठा मिठा गीत सङ्गीत दिएर रमाइला प्रस्तुति दिएर न्यानो दिने कोसिस गर्नेछु। तर पनि कार्यक्रम सञ्जयजी भए जस्तो त नहुन सक्ला, र पनि मेरो प्रयास रहनेछ, कोसिस गर्नेछु। कृपया रेडियो सुनिदिनु होला। त श्रोता साथी, आजको कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत आजको तिथिमितिबाट कार्यक्रम शुरूआत गर्ने अनुमति चाहन्छु। आज मिति विक्रम सम्मत 2070 साल वैशाख 8 गते शुक्ल पक्षको दशमी तिथि आइतबार, नेपाल सम्मत 1133, अंग्रेजी पात्रो अनुसार इस्वी सन 2013 अप्रेल महिनाको 21 तारीक, र अहिले यहाँ एडिलेडमा बेलुकीको 36 बजिसकेको छ भने नेपालमा अपराह्नको ठेक 2:45 यानि कि 2:45 बजेको छ। र श्रोता साथी, यो त भयो छोटो जानकारी, र आजको यो पहिलो सेगमेन्ट बसाईमा मैले छोटो श्रोताहरूलाई छोटो जानकारी गराएँ। यहाँहरूलाई मैले स्वागत गरेँ कार्यक्रम भोइस अफ साङ्गेला 101.5 MHz सधैँ आउँदै गर्छ ठिक 6:30 बजे सधैँको आइतबार झैं। र श्रोता साथी, आजको यो बसाईमा म यहाँहरूलाई मिठा मिठा गीत संगीत त छँदै हुने नै हुनेछन्, यानि कि यो जाडो मौसममा मिठा मिठा गीत संगीत दिएर न्यानो कोसिस न्यानो दिने कोसिस गर्नेछु। र आजको बसाईमा आजको गीत एउटा राष्ट्रिय गीतबाट प्रारम्भ गर्ने अनुमति चाहन्छु। तर श्रोता साथी, गीत मैले छानेको छु, तर यो गीत यहाँ नबज्ने चेष्टा मैले बुझेको छु, तर यहाँ यो सिडीको खराबीको कारणले गर्दाखेरि यहाँ सिडी नबजेको हुनसक्छ। श्रोताहरू, माफी चाहन्छु म पहिल्यै। श्रोताहरूलाई म एउटा गीतबाट आजको कार्यक्रम शुभारम्भ गर्ने अनुमति चाहन्छु। स्वीकार्नुहोस् यो गीत। श्रोताहरू अहिले सुन्नुभयो यो गीत बिल्कुल वैशाख साङ्गेलामा पहिलोचोटि बजेको छ गायक महेश बुढाथोकी महेश बुढाथोकीको आफ्नै लय र संकलनमा यो गीत अहिले भर्खरै नयाँ बजारमा आएको छ। यो गीत पक्कै पनि यहाँहरूले मन पराइदिनु भयो होला भन्ने मैले आशा लिएको छु र पक्कै पनि मनोरञ्जन दिनुभयो होला। र श्रोताहरू अबको यो प्रसारमा म अघि मैले उद्घोष गरिनँ, श्रोताहरू माफ गर्नुहोला। आजको बसाइमा म यहाँहरू यदि तपाईँलाई शुभकामना दिन चाहनुहुन्छ भने अझै त 2070 सालको नयाँ वर्षको माहौल अझै पनि रमझम अझै पनि मैले पाइरहेको छु। पक्कै पनि यहाँहरूमा यदि तपाईँ शुभकामना आदान प्रदान गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ मलाई सिधै फेसबुकमा मेसेज लेखेर यहाँहरूले आफ्नो आफन्तसँग समक्ष आफ्नो शुभकामना दिन चाहनुहुन्छ भने फेसबुक पेज यानि कि मोबाइल नम्बर यहाँहरूको लागि मोबाइल नम्बर रहेको छ 04-35-929-889 मा पनि मेसेज आफ्नो सन्देश पठाएर आफन्तजन समक्ष तपाईँको सन्देश वैशाख साङ्गेला मार्फत म पुर्याउने कोसिस गर्नेछु। त श्रोता साथी अब कहिले पछाडिमा अर्को म कार्यक्रमको दोस्रो गीत राख्न जाँदैछु जुन गीत रहेको छ यहाँहरू माझ स्वीकार्नुहोस् यो गीत।
रातुरानी फूले छै साझामा रातुरानी फूले छै साझामा तिमी फूल्यो कले जी माझामा मनको रहारा कंची लाई घुमाउने काठमाण्डु सहारा घुमाउने
श्रोताहरू भन्दै थिए गायक डेनी डेन्डुङपा कान्छीलाई घुमाउने काठमाडौँ सहर। वास्तवमै यो गीत कान्छीलाई घुमाउने काठमाडौँ सहरै जस्तै थियो र पक्कै पनि श्रोताहरूले यो गीत मन पराइदिनु भयो होला, नाच्नु भयो होला जस्तो लाग्यो मलाई। जहाँसम्म यो गीत मनपर्छ, धेरै पुरानो गीत हो, सिक्किमका डेनी डेन्डुङपाले गाउनु भएको यो गीत। र श्रोता, अबको यो अर्को श्रृङ्खलामा म यहाँहरू माझ हामीले दैनिक प्रयोग गर्ने चिज यानि कि कम्प्युटर हामीले कसरी सदुपयोग गर्नुपर्छ, कसरी चलाउनुपर्छ, यता कम्प्युटरको स्पिड कसरी राख्ने भन्ने कुराहरूको सवालमा म एउटा छोटो यहाँ लेख यहाँहरूमा पस्किन जाँदैछु। कम्प्युटर हामी ल्याउँछौँ, कम्प्युटर भएपछि हामीलाई भइहाल्छ, यसो इन्टरनेट भइहाल्छ, लाइन भइहाल्छ, अन्त चलाउने, गीत डाउनलोड गर्ने, हरेक आइकन बनाउने, हरेक गर्ने, तर कम्प्युटरको पनि सीमित एउटा सीमा हुन्छ कसरी चलाउने। या कि सुरुमा नयाँ एक दुई हप्ता एक दुई महिना त नयाँ हुँदा त चल्छै राम्रोसँगले, तर त्यसको अलावा अलिक पुरानो हुँदै गएपछि चाहिँ कम्प्युटर स्लो हुँदै जान्छ। त्यसको त्यो समस्या चाहिँ कसरी हो त, त्यो समस्याको समाधान गर्ने चाहिँ उपाय यहाँहरूमा म प्रस्तुत गर्दैछु। शीर्षक नै रहेको छ, यसरी बढाउनुहोस् तपाईँको कम्प्युटरको स्पिड। सबभन्दा पहिला कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि एप्लिकेसन चाँडै चाँडै नखोल्नुहोस्। यानि तपाईँ स्टार्ट गर्नुहुन्छ, स्टार्ट अप गर्नुहुन्छ कम्प्युटर, त्यस पछाडि तपाईँले बिस्तारैसँगले आफ्ना सबै भएका आइकनहरू बिस्तारै आफै बुटअप हुन्छन् र आफ्नो तपाईँको पिसी यानि कि कम्प्युटर आफै बुटअप हुन दिनुहोस्। यानि तपाईँको हतारमा कम्प्युटर स्टार्ट नभइकन तपाईँको आइकन खोल्नु, त्यो चाहिँ अलिकति कम्प्युटरले हुन त तपाईँको समस्या समाधान होला, तर अलिकति त्यसलाई पर्खनुहोस्, राम्रोसँगले पिसीलाई बुटअप हुन दिनुहोस्, किनकि सबै आइकनहरू आफै माथि स्क्रिनमा आइसकुन्। कुनै पनि एप्लिकेसन बन्द गरिसकेपछि आफ्नो डेस्कटपलाई एकपल्ट रिफ्रेस गर्नुहोस्। यसले तपाईँको कम्प्युटरको ऱ्याममा जम्मा भएको अनयुज फाइलहरू रिमुभ हुन्छ। त्यसैले आफ्नो कम्प्युटर बुटअप भइसकेपछि एक दुईचोटि डेस्कटपमा भएका आइकनहरू जब आइसकेपछि एकचोटि दुईचोटि यहाँले कम्प्युटरलाई रिफ्रेस गर्नुहोस्। यानि कि रिफ्रेस गरे बापत कम्प्युटरलाई के सहयोग पुग्छ भने जति पनि ऱ्याममा भएका अनयुज फाइलहरू रिमुभ हुन सजिलो अझ मद्दत गर्छ। आफ्नो कम्प्युटरमा सकेसम्म वालपेपरको युज नै नगर्नुहोस्। हामी हाम्रो मोबाइलमा आइफोनमा मोबाइलमा आफ्नो प्रेमिकाको हाम्रो प्रेमीको मनपर्ने साथीको मनपर्ने गाउँको मनपर्ने ठाउँको कुनै पनि मनपर्ने चिजको हामी फोटो राख्छौँ तर राम्रोको लागि हो तर यसले अलिकति बेफाइदा पनि गर्दोरहेछ कम्प्युटरको हकमा। र यदि गर्नु नै छ भने तपाईँले यदि वालपेपर राख्नु नै छ भनेदेखि चाहिँ तपाईँले ठूलो साइजको इमेजलाई नगर्नुहोस्। यानि कि सानो बनाउनुहोस्। सानो चढक पार्दा पनि उही मान्छे हो, ठूलो पार्दा पनि उही मान्छे हो, त्यसैले अथवा उही चिज हो, उही ठाउँ हो। त्यसरी तपाईँले वालपेपरलाई अलिकति सानो बनाएर राख्नुभयो भने कम्प्युटरको स्पिड यथावत रहन्छ, यानि कि नयाँको जस्तै कायम रहिरहन्छ। चौथो नम्बरमा आफ्नो डेस्कटपलाई धेरै अननेसेसरी सर्टकटहरूलाई नराख्नुहोस्। हामी कुनै पनि डाउनलोड गर्छौँ, एउटा गीत डाउनलोड गर्छौँ अनि त्यो डाउनलोड गरेर हामी सर्टकट की बनाएर त्यहाँनिर डेस्कटपमा राख्छौँ तर त्यो बिल्कुल होइन होइन रहेछ सतारु। सकेसम्म डेस्कटपलाई क्लिन नै राख्नुहोस्। हुन त एक दुईवटा आइकनहरू डेस्कटपमा हुनै पर्छ तर धेरै जस्तो अननेसेसरी सर्टकटहरू नराख्नुहोस्। डेस्कटपमा फोटो तथा म्युजिकको फाइलहरूलाई पनि सेभ नगर्नुहोस्। हामी त सजिलोको लागि कहाँ जानु हतार छ, कति समय चाहिन्छ, हामीलाई एसपी ड्राइभ छिरायो त्यस पछाडि डाउनलोड गरेको हुन्छ, थपक्कल लगायो, तर त्यो खासै ठिक होइन रहेछ। रिसाइकल बिनलाई बेला बेलामा एम्प्टी गरी राख्नुहोस्। यानि कि तपाईँले डाउनलोड गरेको गीतहरू छन्, कुनै पनि फोटोहरू छ, त्यसलाई डिलिट गर्नुभयो भने त्यो गएर रिसाइकल बिनमा बस्छ। त्यसलाई कहिलेकाहीँ बेला बेलामा तपाईँले रिसाइकल बिनलाई एम्प्टी पार्नुहोस्। यानि कि त्यसलाई त्यहाँ भएका सबै डकुमेन्टहरू डिलिट गर्नुहोस्। तपाईँले डिलिट गर्नु भएको फाइलहरू रिसाइकल बिनमा जम्मा भइराखेको हुन्छ र तपाईँको कम्प्युटरको हार्ड ड्राइभको ठाउँ यसले लिइरहेको हुन्छ। त्यसैले तपाईँले जति पनि डिलिट भएको सामग्रीहरू डकुमेन्टहरू छन् फोटोहरू छन् त्यो चाहिँ गएर रिसाइकल बिनमा बस्छ। त्यसले गर्दा तपाईँको कम्प्युटरलाई स्लो गराउन सक्छ। त्यसैले बेला बेलामा तपाईँले रिसाइकल बिनलाई पनि एम्प्टी गर्नुहोस् र यसले कम्प्युटरको हार्ड ड्राइभको पनि ठाउँ लिइरहेको हुन्छ। त्यसले गर्दाखेरि त्यसलाई क्लिन गर्नुभयो, सफा राखिदिनु भयो भने उसलाई कम्प्युटरलाई आफ्नो जुन गति थियो त्यो गतिमा कायम रहिरहन उसलाई सजिलो अर्थात् मद्दत गर्छ। टेम्पोररी इन्टरनेट फाइललाई बेला बेलामा डिलिट गरी राख्नुहोस्। बेला बेला तपाईँलाई त अब सामान्य कुरा हो, बेला बेला डिलिट गर्नुहोस्। त्यसो हुँदा तपाईँको कम्प्युटरको स्पिड राम्रोसँगले बढ्न सक्छ। जब तपाईँले नयाँ सफ्टवेयरहरू इन्स्टल गर्नुहुन्छ त्यो सफ्टवेयरको ट्रे आइकोनलाई डिसेबल गर्नुहोस्। ती आइकोनहरूले तपाईँको कम्प्युटरको ऱ्यामको युज गरिरहेका हुन्छन् र कम्प्युटर स्लो हुन सक्छ र सफ्टवेयरका स्टार्टिङ द एप्लिकेसन एट अटोमेटिकली अप्सनलाई पनि डिसेबल गर्न नभुल्नुहोला। यस्ता अप्सनहरूलाई तपाईँले सफ्टवेयरहरूलाई इन्स्टल गरिसकेपछि उक्त सफ्टवेयरको टुल्समा गएर पनि डिसेबल गर्न सक्नुहुनेछ। यो त सामान्य अवस्थाहरूले आफ्नो जुन कम्प्युटरमा सफ्टवेयरहरू हुन्छन् त्यसलाई स्टार्टिङ एप्लिकेसनमा अटोमेटिकली अप्सनमा गएर त्यसलाई डिसेबल गर्न नभुल्नुहोला। यानि कि यदि भुल्नुभयो भने कम्प्युटर चल्छ सामान्यत तर सधैँको भन्दा दिनदिनै स्पिड घट्दै जान्छ। र श्रोताहरू अन्तिममा रहेको छ, आफ्नो कम्प्युटरलाई धुलोबाट पनि सकेसम्म बचाउनुहोस् किनभने धुलोले तपाईँको कम्प्युटरका कुलिङ फ्यान्सहरूलाई जाम गरिदिन सक्छ र कम्प्युटर अनावश्यक रूपमा तातो हुन सक्छ र कम्प्युटर स्लो डाउन हुन सक्छ। त्यसैले बेला बेलामा तपाईँहरूले कम्प्युटरलाई धुलोबाट पनि राख्नुहोस्, बेला बेलामा सफा गर्नुहोस्। त्यसो हुँदा धुलाले पनि कम्प्युटरलाई तताउन सक्छ र कम्प्युटर अचानक बन्द हुन सक्छ र तपाईँका जति पनि फाइलहरू डकुमेन्टहरू कम्प्युटरमा थिए ती सबै हराउन सक्छन्, दबिन सक्छन् र तपाईँ समस्यामा पर्नुहुन्छ र रूपमा तातो हुन सक्छ र कम्प्युटरको स्लो हुन पनि सक्छ। र यी साधारण टिप्सहरू यहाँहरूलाई मैले पस्केँ, पक्कै पनि केही पनि यसले ज्ञान दियोला भन्ने मैले सोचेको छु। पक्कै पनि श्रोताहरूले मन पराइदिनु भयो यो विज्ञान सम्बन्धी कार्यक्रम। हुन त हामी कम्प्युटर चलाउँछौँ तर कम्प्युटर चलाएर पनि कसरी सदुपयोग गर्नुपर्छ भन्ने कुराहरू मलाई पनि ज्ञान थिएन, मैले पनि भर्खर प्राप्त गरेर मलाई पनि यो ज्ञान भयो, पक्कै पनि यहाँहरूले पनि मन पराइदिनु होला। र स्वतः अबको यो बसाईमा म यहाँहरूलाई एउटा गीत प्रस्तुत गर्न जाँदैछु, जुन गीत रहेको छ बसन्त सापकोटाको शब्द रचनामा, किरण रुसाइलीको संगीतमा, गायक शिव परियारको आवाजमा यो गीत। श्रोता महानुभावहरू, माफ गर्नुहोला यो गीत मैले कटाउन बाध्य भएँ। श्रोता साथै यहाँ भर्खरै प्राप्त सूचना प्राप्त भएको छ, शुभकामना सन्देश प्राप्त भएको छ। सल्सबरीबाट कमल पाण्डे भन्नुहुन्छ, 2070 साल नववर्ष 2070 सालको हार्दिक मंगलमय शुभकामना। सम्पूर्ण एडिलेड भूटानी एवं नेपाली वासी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुहुन्छ। र उहाँ अझै थप्नुहुन्छ, मेरो भान्जी कल्पना विष्टको आज जन्मदिन परेको होला, मेरो भान्जी कल्पना विष्टलाई हार्दिक शुभकामना, जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु भनेर कमल पाण्डे सल्सबरीबाट भन्नुहुन्छ। र अर्को पनि सूचना अथवा शुभकामना सन्देश प्राप्त भएको छ, उहाँहरू हुनुहुन्छ तारा, राधिका, सुबिका, देवी एन्ड कविता। वी विश यू कल्पना टु मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे, ह्याप्पी ह्याप्पी बर्थडे टु यु कल्पना, मे गड ब्लेस यु फर युर होल लाइफ एज वेल एज एभ्री स्टेप, विश यु अल द बेस्ट एन्ड युर ड्रिम्स कम्स ट्रु, इन्जोय इट, ह्याभ अ लट्स अफ फन। Once again, happy birthday to you, Kanchi. We love you so much. भनेर साथीहरू हुनुहुन्छ तारा, राधिका, सुबिका, देवी र कविताले यो शुभकामना सन्देश पठाउनु भएको छ। र मेरो पनि कपलजी र सम्पूर्ण बहिनीहरू र कल्पना विशेष विशेष गरी कल्पना विष्टलाई पनि भोइस अफ साङ्गीलाको र मेरो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु। र यहाँका लागि यो गीत माफ गरेर सतारो गर्नुहोला। यो गीत मैले पुरो बजाउन असफल भएँ, यसको लागि क्षमा चाहन्छु। र श्रोताहरू, सधैँको ठिक बेलुकीको साँझको 7 बजेको छ, अब यहाँको नियमित प्रसङ्ग हाम्रो समाचार रहनेछ। अब यहाँहरूको ध्यान म समाचारतिर लैजान चाहन्छु। सबभन्दा पहिले प्रमुख समाचार। पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित भोलि काठमाडौँ, आज काठमाडौँ फर्कँदै पारस भने 9 हप्तापछि फर्कने। राष्ट्रपति यादव र मन्त्री परिषदका अध्यक्ष रेग्मी बीच भेटवार्ता। चीन भ्रमणमा रहनुभएका एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड स्वदेश फर्किए। चुनाव हुन नदिने षड्यन्त्र भइरहेको छ, पूर्व प्रधानमन्त्री भट्टराईको भनाई। नयाँ बेलायती राजदूत एन्ड्रुस जेम्स पार्क काठमाडौँमा। चीन भूकम्पबाट 157 जनाको मृत्यु, 5,000 भन्दा बढी घाइते। पाकिस्तानी पूर्व राष्ट्रपति मुशरफ गिरफ्तार र बोस्टनमा भएको बम विस्फोटमा शंकास्पद व्यक्ति पक्राउ। अब समाचार विस्तारमा। थाइल्याण्डमा रहनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह परिवार सहित आज आइतबार काठमाडौँ फर्कदै हुनुहुन्छ। छोरा पारस शाहको स्वास्थ्य उपचारका क्रममा बैंकक पुगेका पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल, पूर्व युगराकी हेमानी र छोरीहरू आज दिउँसो 12:30 बजे थाई एयरबाट काठमाडौँ आउन लागेको निर्मल निवास स्रोतले जनाएको छ। हृदयघात भई थाइल्याण्डको समितिबेच अस्पतालमा उपचार गराइरहनुभएका पारसलाई भेट्न पूर्व राजा रानी गत फाल्गुन 16 गते बैंक पुगेका थिए। पारस भने अझै 9 हप्ता चान्स पुनस्थापना केन्द्रमै रहने सोधको बनाई छ। यसअघि पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार आएपछि उहाँलाई चिकित्सकको सल्लाहमा पुनस्थापना केन्द्रमा भर्ना गरिएको थियो। पारसको स्वास्थ्यमा भने अहिले उल्लेखनीय सुधार आएको छ। 9 हप्तापछि पारस पनि स्वदेशमै फर्किने बताइएको छ। राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीबीच शनिबार बिहान भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा चुनावी वातावरण बनाउने बारे छलफल भएको छ। 1 घण्टासम्म चलेको भेटमा अध्यक्ष रेग्मीले चुनावी तयारी बारे, अहिलेसम्म भएका काम कारवाही बारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो। सरकारले असन्तुष्ट दलहरूसँग वार्ताको लागि पहल गरिरहेको र यसमा राष्ट्रपतिले पनि आफ्नो तर्फबाट पहल गरिदिन रेग्मीले आग्रह गर्नुभएको थियो। जवाफमा राष्ट्रपतिले असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन आफूले पनि पहल गरिरहेको र यसलाई निरन्तरता दिने बताउनु भएको थियो। राष्ट्रपतिसँगको छलफलमा अध्यक्ष रेग्मीले संविधान सभा निर्वाचन सम्बन्धी अध्यादेश चाँडै तयार पार्ने र चुनाव को मिति घोषणा गर्ने बताउनु भएको छ। एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्प कमल दाल प्रचण्डले आफ्नो चीन भ्रमण सफल भएको दावी गर्नुभएको छ। 1 हप्ता लामो चीन भ्रमण सकेर शनिबार राति नेपाल फर्किएका दाहालले विमानस्थलमा पत्रकारहरूसित कुरा गर्दै चीन, नेपाल र भारतको सहयोग क्षेत्र विस्तार गर्दै बाटो खुलेको दावी गर्नुभयो। भ्रमणका क्रममा आफूले चिनिया मन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिसँगको भेटमा नेपालको जलविद्युत र पर्यटनमा लगानीका लागि चिनिया पक्षलाई आग्रह गरेको बताउनुभयो। चिनिया राष्ट्रपति शी जिङपिङ आफ्नो प्रस्तुतिबाट प्रभावित भएको दावी गर्दै दाहालले नेपालको विकासका लागि चीन चिन्तित भएको बताउनुभयो। चिनिया पक्ष तिब्बतको मुद्दाबारे बढ़ी चिन्तित रहेको दाहालको भनाइ थियो। उहाँले नेपालको शान्ति प्रक्रिया र संक्रमण कालको अन्त्य गर्न चीनका राष्ट्रपति जिपिङले चासो व्यक्त गरेको बताउनुभयो। वैशाख 1 गते चीन गएका प्रचण्ड शनिबार राति हङकङ हुँदै नेपाल आउनुभएको हो। चीनमा नयाँ नेतृत्व आएपछि चिनिया कम्युनिष्ट पार्टीको निम्तमा चीन भ्रमण गर्ने प्रचण्ड पहिलो दक्षिण एसियाली नेता हुनुहुन्छ। एकीकृत माओवादीका अध्यक्ष, उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले यथास्थितिवादीहरूले संविधान सभाको चुनाव हुन नदिने षड्यन्त्रमा लागेको बताएका छन्। राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालले भक्तपुरको सल्लाहगारीमा आयोजना गरेको शुभकामना एवं वनभोज कार्यक्रममा उनले यथास्थितिवादी र प्रतिक्रियावादीबाट मानवाधिकारवादी सचेत हुनुपर्ने बताए। उनले नेपाली जनताको क्रान्तिलाई रोक्न देशी विदेशी प्रतिक्रियावादी लागिरहेकाले उनीहरूको षड्यन्त्रलाई चिर्न नसके नेपाली क्रान्तिलाई पूरा गर्न नसकिने उल्लेख गरे। उपाध्यक्ष भट्टराईले भने मानवाधिकार पनि वर्गीय हुन्छ। शोषित, पीड़ित र उत्पीड़नमा परेका वर्गका निम्ति मानवाधिकारवादी संघ संस्थाले काम गर्नुपर्छ। जसका लागि मानवाधिकार चाहिएको हो उसैका लागि मानवाधिकार नभई शोषकका हतियारको रूपमा प्रयोग भइरहेको चर्चा गर्दै उनले शोषित, पीड़ित, उत्पीड़नको पक्षमा काम गर्न मानवाधिकार कर्मीलाई आग्रह गरे। भट्टराईले द्वन्दकालमा राज्य पक्षबाट मारिएका र बेपत्ता पारिएका घटनालाई छायामा पारेर मानवाधिकारको नाममा द्वन्दकालमा घटेका एकाध घटनालाई लिएर मात्र प्रोपोगान्डा मचाइएको आरोप लगाउँदै यस विरूद्ध लाग्न समेत आग्रह गरे। नेपालका लागि नवनियुक्त बेलायती राजदूत एन्ड्रियुस जेम्स पार्क आफ्नो कार्यभार सम्हाल्न शनिबार काठमाडौँ आउनुभएको छ। बेलायतले तत्कालीन राजदूत जोन टकनटका ठाउँमा स्पार्कलाई नेपाल पठाएको हो। काठमाडौँ आएपछि स्पार्कले भन्नुभयो, बेलायती राजदूतका रूपमा नेपाल आउन पाएकोमा म खुशी छु। उहाँले नेपाललाई समृद्ध र स्थिर मुलुकका रूपमा अघि बढ़ाउन सघाउने र नेपाल र बेलायतको सम्बन्धलाई अझ प्रगाढ़ बनाउन पहल गर्ने बताउनुभयो। नेपाल आउनु अघि स्पार्कले युरोपेली युनियनका लागि ईयू सिभिलियन मिशनको उपप्रमुखको जिम्मेवारी पूरा गर्नुभएको थियो। उहाँले यसअघि कंगो र कोसोभोमा बेलायती राजदूतको रूपमा समेत काम गर्नुभएको थियो। चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या 157 पुगेको अन्तर्राष्ट्रिय समाचारले जनाएको छ। यो भूकम्प उद्धारको कार्य भई नै नरहेकाले हुनेको संख्या अझै यकिन हुन सकेको छैन। शनिबार बिहान आएको सो भूकम्पबाट निकै ठूलो क्षति भएको अनुमान गरिएको छ, तर यसको वास्तविक क्षतिको विवरण आउन अझै धेरै समय लाग्ने पनि बताइएको छ। शनिबार अपराह प्राप्त पछिल्लो विवरण अनुसार सो भूकम्पबाट 3,000 भन्दा बढी गम्भीर घाइते भएका छन्। घाइतेको उद्धार जारी नै रहेको पनि समाचारमा जनाइएको छ। चीनी अधिकारीहरूले स्वयं व्यक्तिको मृत्यु भएको वा उनीहरू घाइते भएको आशंका गरेका छन्। 5 वर्ष पहिले यसै क्षेत्रमा एउटा शक्तिशाली भूकम्पले व्यापक क्षति पुर्याएको थियो। पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशरफलाई राजधानी इस्लामाबाद स्थित उनको निवासबाटै प्रहरीले गिरफ्तार गरेको छ। बिहिबार बिहान इस्लामाबादबाट उच्च अदालतले उनलाई धरोटी मारिया गर्न अस्वीकार गरेको थियो। फैसला आउने बित्तिकै मुशरफ अदालत परिसरबाट भागेका थिए। कड़ा सुरक्षा व्यवस्था भए पनि पूर्व राष्ट्रपतिलाई कसैले पनि रोक्न सक्ने प्रयास कसैले पनि गरेनन्। त्यसपछि गत बिहिबार उनलाई नजरबन्दमा राखिएको थियो। उनी पाकिस्तानका राष्ट्रपति रहँदा न्यायाधीशहरूलाई बर्खास्त गरिएको सम्बन्धमा परेको एउटा मुद्दा अहिले उनले खेपिरहेका छन्। त्यो साता मुशरफका लागि निकै कठिन भएको छ। सन् 1999 सैनिक विद्रोह गरी झण्डै 1 दशक सत्तामा रहेका उनी 4 वर्षको स्वनिर्वासनपछि गत महिना नै स्वदेश फर्किएका थिए। तर मे 11 हुन लागेको संसदीय निर्वाचनमा उम्मेद्वार हुन उनलाई पेशावरको एउटा अदालतले गत साता प्रतिबन्ध लगाएको थियो। अमेरिकाको बोस्टन म्याराथनमा गराइएको विस्फोटमा संलग्न 2 अभियुक्त मध्ये 1 प्रहरीको कार्यवाहीमा मारिएका छन् भने अर्का शंकास्पद व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न 2 अभियुक्तको तस्विर सार्वजनिक गरेपछि प्रहरीको सर्च अभियानमा 1 संदिग्ध मारिएका र अर्का शंकास्पद व्यक्ति पक्राउ परेका छन्। अमेरिकाको वाटर टाउन शहर नै घेराहाली प्रहरीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो। गत सोमबार बोस्टन शहरमा गराइएको बम विस्फोटमा संलग्न 2 दाजुभाइलाई सीटीभीटी फ्युटेजका आधारमा खोजिएको थियो। चेन्याका नागरिक रहेका ती 2 दाजुभाइ 11 वर्षदेखि अमेरिकामा बस्दै आएका थिए। प्रहरीले ती 2 स्केच बनाएर खोजी गरेको थियो। दाई मारिए लगतै भाइका भाइलाई 24 भन्दा बढ़ीको खोजी अभियानपछि प्रहरीले पक्रेको हो। उनलाई वाटर टाउन स्थित 1 डुंगामा लुकिरहेको अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको हो। बोस्टन म्याराथनमा बम विस्फोट गराएको 2 दिनपछि ती दाजुभाइले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी परिसरमा रहेका सुरक्षाकर्मीलाई पनि गोली हानी हत्या गरेका थिए। ती दुवैलाई सन् 2011 अमेरिकी जाँच एजेन्सी एफबीआईले शंकास्पद अवस्थामा पक्राउ गरी छोडेको पनि बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति बराक ओबामाले अभियुक्त पक्राउन सफल भएको भन्दै धैर्य गर्न जनता समक्ष अपील गरेका छन्। र अन्त्यमा मौसम सम्बन्धी जानकारी, र अहिलेको आजको तापक्रम थियो 17 डिग्री सेल्सियस, र अहिलेको तापक्रम रहेको छ 16.4 डिग्री सेल्सियस, र आज राति रहनेछ 13 डिग्री सेल्सियस, र भोलिको अधिकतम तापक्रम 21 डिग्री सेल्सियस रहनेछ, र न्यूनतम तापक्रम 13 डिग्री रहनेछ। र भोलि साउथ अस्ट्रेलियाको प्राय सबै भागमा बादल लागि पानी पर्ने सम्भावना रहेको मौसमविदहरूको भनाइ छ। र भोलि सूर्योदय बिहान 6:43 हुनेछ भने सूर्यास्त साँझ 5:45 हुनेछ। त श्रोता, अहिले सुन्नुभयो देश विदेशमा भएका ताजा समाचार को सङ्गालो कार्यक्रम समाचार सुन्नुभयो। र श्रोता साथी, अबको यो बसाईमा यहाँलाई म यहाँ अर्को गीत प्रस्तुत गर्दैछु। Thank you. श्रोता महानुभावहरू, मैले आज अलिकति पुरानो गीतहरूलाई मैले समेट्ने प्रयास गरे, पक्कै पनि यहाँले मन पराइदिनु होला, किनभने लोक संस्कृति लोक भाका हाम्रा लागि धेरै एकदम अपरिहार्य हुन्, किनकि यो लोप हुन लागेका लोक भाकालाई पनि हामीले समेट्ने प्रयास गर्नुपर्छ। र मैले आज दुईटा गीत बजाउने यहाँ प्रयास गरेँ, पक्कै पनि श्रोताले मन पराइदिनु भयो होला। र श्रोता महानुभावहरू, यहाँ मसँग एउटा सानो सूचना प्राप्त भएको छ। सिडनीबाट सुमन छेत्री, जेनरल सेक्रेटरी अफ भुटनेस इन सिडनी एसोसिएसन इन सिडनी भनेर चाहिँ पठाउनु भएको छ। उहाँले लेख्नु भएको छ, सिडनीमा भर्खरै हुन लागेको लिडरसिप ट्रेनिङको बारेमा उहाँले यहाँ सूचना लेखाउनु भएको छ। र विथ एङ्ग्ली केयर पाटामाटा र माइग्रेन्ट रिसोर्स सेन्टरको संयुक्त आयोजनामा भएको जुन कार्यक्रममा लिडरसिप भएको रहेछ, जुन ट्रेनिङ भएको रहेछ, जुन तालिम भएको रहेछ, जसले गर्दा चाहिँ जुन तालिमबाट चाहिँ हामीले आफ्नो समुदायमा भएका म्यानेजमेन्ट कमिटी र संविधान अर्गनाइजेसनहरू संविधान बनाउने र यसले कुनै पनि र आफूबीच र समुदायमा हुने काम कारवाही र नयाँ युवा पुस्ताहरूको बारेमा धेरै सहयोग पुर्याउने पनि उहाँले बताउनु भएको छ। र यसमा चेरिल र एङ्ग्लिकेयर र डेभिड फाट फ्रम CMRCबाट पनि सहयोग प्राप्त भएको प्राप्त सूचनामा जनाइएको छ। यसै गरी रामनवमी पूजा पनि भएको जानकारी प्राप्त भएको छ। उहाँ लेख्नुहुन्छ, रामनवमी एउटा सबैभन्दा एउटा स्पेसियल भनौँ प्रमुख चाडपर्व मानिन्छ, जसमध्ये चाडपर्वमा एक यो रामनवमी पनि विशेष गरी मानिन्छ। र भर्खरै ब्ल्याक टाउनमा एउटा कार्यक्रम भएको थियो भनेर लेख्नुहुन्छ। र यसमा प्रायः जस्तो सबै भुटानीहरू र नेपालीहरूले भाग लिएको पनि जनाइएको छ। यसै गरी यो सूचनामा अर्को पनि प्राप्त सँगै छ, यसले अस्ट्रेलिया एसोसिएसन अफ बोटनिस्ट इन अस्ट्रेलिया सिडनीबाट चाहिँ ड्रग र लागू औषध र रक्सीको बाट टाढा रहनुको लागि चाहिँ वर्कसप युवा भाइ बहिनीहरूलाई चाहिँ दिँदै रहेछ। र नेपियन माइग्रेन्ट सेन्टर अन फ्राइडे भने चाहिँ आउँदो शुक्रबार उहाँहरूले चाहिँ यो मसिना भाइ बहिनीहरूलाई चाहिँ विशेष गरी युवा वर्गहरूलाई चाहिँ यो तालिम दिन खोजिएको रहेछ। र लगभग 25 जम्मा गरी 25 युवा भाइ बहिनीहरूले पार्टिसिपेन्ट गर्ने र गरिसकेको प्राप्त सूचनामा जनाइएको छ। र यसको मेन यो प्रोग्रामको जुन जुन कार्यक्रमको यो तालिमको मुख्य उद्देश्य चाहिँ जो नकारात्मक कति पनि नकारात्मक खुबीहरू परेका हुन्छन् भनौँ न यो रक्सी सेवन र यो भाङ धतुरोको बारेमा र भाइ बहिनीहरूले अलिकति लागु औषधमा लागेको पर्ने यसका लागि चाहिँ धेरै टाढा रहने खालको पनि यो प्रोग्रामले दिनेछ। र कसरी हामी बच्न सक्छौँ, समुदायमा कसरी बच्न सकिन्छ भनेर चाहिँ प्राप्त सूचना पठाउनु भएको थियो सुमन छेत्रीले। र स्वतः यो छोटो मैले जानकारी सामुदायिक सूचना मैले पढेर म यहाँहरूलाई मैले सुनाए। र श्रोताहरू, अबको व्यवसायमा यहाँहरूलाई म अर्को गीतबाट अर्को सुन्नुहोस् यो गीत। श्रोता महानुभावहरू, मैले यो गीत कटाउन बाध्य भएँ र श्रोताहरूलाई म अन्तिममा एउटा सानो ठट्यौली सुनाएर म यो स्टुडियोबाट बिदा हुन चाहन्छु। र ठट्यौली रहेको छ पुलिस र डाकाको बारेमा। र पुलिसले भन्छ डाकालाई, भोलि बिहान 4:05 फाँसी हुँदैछ, बुझिस् ए डाका, भनेर चाहिँ पुलिसले डाकालाई भनेछ। अनि डाकाले भन्छ, हा 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 गर हाँस्यो, ओइ किन हाँसेको ओइ डाका, भनेर चाहिँ पुलिसले भनेछ। डाका भन्छ, किनभने म त बिहान 8 सुतिरहन्छु अनि 5 कसरी फाँसी दिन्छ मलाई, भनेर चाहिँ पुलिसले डाकाले भनेछ। श्रोताहरू, अबको व्यवसायमा म यहाँलाई अर्को गीतबाट आज यो गीत छोड्दै आज यो स्टुडियोबाट म विदा हुन चाहन्छु। श्रोताहरूले कार्यक्रम कस्तो भयो सल्लाह सुझावको लागि मैले आशा लिएको छु। यो गीत छोड्दै यहाँहरू माझ आगामी साताको सम्मका लागि बिदा हुन चाहन्छु। यो यहाँहरूको यो साता राम्रो रहोस्, सुखमय रहोस्, मंगलमय, शुभकामना, शुभ सन्ध्या।
Yeah.